पाकिस्तान में 7 रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियाँ। सदर डोनाल्ड ट्रंप ने कल जुमेरात के रोज पहली बार ये तस्लीम किया है कि जो बाइडन अमरीका के आइंदा सदर होंगे। ट्रंप जुमेरात की सुबह तक अपने इस दावे पर जमे रहे थे कि इलेक्शन उनसे छीना गया है। जुमेरात की शाम को जारी किए जाने वाले एक वीडियो में उन्होंने कहा कि सदर की हैसियत से खिदमत अंजाम देना जिंदगी भर के लिए उनके लिए एक एहसास है। गुज़श्ता रोज उनके हामियों ने उस वक्त अमरीकी ऐवानी नुमाइंदगान कैपिटल हिल पर धावा बोल दिया था जब कांग्रेस बाइडन की कामयाबी की तौसीफ कर रही थी। सदर ने बुद्धत के तशद्दुद की मजम्मत करते हुए कहा कि बलवाइयों ने अमरीकी जमहूरियत की नशस्त की बेतौकीरी की है। उन्होंने कहा कि अब उनकी तवज्जो हमवार तरीके से इख्तदार की मुंतकली पर मरकूस रहेगी। सदर ट्रंप के इस बयान से पहले चोटी के डेमोक्रेट्स ने मुतालबा किया था कि बुध के हमले के बाद उन्हें उनके ओहदे से बरतरफ कर दिया जाए। इसी दौरान ताज़ातरीन इत्तलात के मुताबिक अमरीकी दारुलहुकूमत की पुलिस का एक बयान में कहना है कि एक पुलिस अफसर ब्रायन सिकनिक जख्मों के ताब न लाकर जुमेरात के रोज चल बसे। वो बुध के रोज कैपिटल हिल पर धावा बोलने वाले एहतजाजियों को रोकने की कोशिश में जख्मी हो गए थे। वो इस बलवे में हलाक होने वाले 5वें शख्स हैं। इससे पहले एक सफेद फाम एहतजाजी खातून पुलिस की गोली लगने से हलाक हो गई थीं। 3 दूसरे अफराद भी हंगामों के दौरान तबीयत बिगड़ जाने से हलाक हो गए थे। दर्जनों अफराद को गिरफ्तार कर दिया गया है। और अब जबकि सदर डोनाल्ड ट्रंप की सदारत में 13 दिन रह गए हैं, अमरीका के 2 मुमताज तरीन डेमोक्रेट कानून साजों ने जुमेरात के रोज मुतालबा किया कि सदर को फौरी तौर पर उनके ओहदे से हटा दिया जाए। न्यूयॉर्क के सेनेटर चक शूमर ने कहा कि गुज़श्ता रोज कैपिटल हिल पर जो हुआ वो सदर की जानिब से पैदा की गई एक सरकशी थी। इस सदर को अब एक दिन भी मजीद ओहदे पर नहीं रहना चाहिए। कुछ दूसरे कानून साजों ने भी, जिनमें ऐवान की स्पीकर नैन्सी पेलोसी भी शामिल हैं, आईनी शिक के इस्तेमाल या दूसरी बार मुआखसे के इस्तेमाल से ट्रंप की बरतरफी का मुतालबा किया। दूसरी जानिब सदर ट्रंप की काबीना में शामिल वजरा और दीगर ओहदों पर तैनात शख्सियात की जानिब से कैपिटल हिल में होने वाली हंगामा आराई के खिलाफ बतौर एहतजाज इस्तीफे देने का सिलसिला जारी है। सदर ट्रंप के इत्तेहादियों की तनकीद के बाद जराए का कहना है कि आइंदा चंद रोज में मजीद इस्तीफे भी मुतवक्के हैं। ताहम व्हाइट हाउस ने इस्तीफों पर फौरी तौर पर अपना कोई रद्द अमल नहीं दिया है। अमरीका के कानून नाफिज करने वाले इदारों ने सदर ट्रंप के हामियों की जानिब से बुध को कांग्रेस की इमारत कैपिटल हिल पर हमले की फौजदारी तहकीकात का आगाज कर दिया है। अफगान तालिबान का कहना है कि अमन मुजाकरात के दौरान अफगानिस्तान में उबरी हुकूमत के क्याम से मुतालिक कोई बातचीत नहीं हुई है। दोहा में तालिबान के तर्जमान मोहम्मद नईम ने वॉइस ऑफ अमेरिका को बताया कि बातचीत के मौजूद में उबरी हुकूमत के क्याम का मामला शामिल नहीं है। सदर अशरफ गनी ने जुमेरात के रोज अफगान सूबे नंगरहार के दारुलहुकूमत जलालाबाद में एक मजमे से खिताब करते हुए उबूरी हुकूमत के क्याम की मुखालिफत की थी और कहा था कि अफगान अवाम सियासी निजाम के तसलसल को खत्म नहीं करना चाहते। तालिबान और कौमी इफाम तफीम की आला कौंसिल के एहलकारों का कहना है कि दोहा में अमन बातचीत का दूसरा दौर हफ्ते के रोज मुनक़िद होगा। दरियासना अफगानिस्तान में कयाम अमन के लिए अमरीका के आला तरीन मुसालहतकार जलबे खलीलजाद और अफगान वजीर खारजा हनीफ अतमार ने जुमेरात के रोज एक वीडियो कॉन्फ्रेंस के दौरान अमन अमल के बारे में तबादला ख्याल किया है। अफगान वजारत खारजा ने एक बयान में बताया है कि फरीकैन ने अमन बातचीत में हायल रुकावटों के बारे में तबादला ख्याल किया। बलूचिस्तान के वजीर दाखिला ज़ियाउल्लाह लांगू कहते हैं कि मच हजारा अफराद के कत्ल का वाकया सफाकाना दहशतगर्दी है। इन वाकयात में दुश्मन हमसाये ममालिक मुलव्वस हैं, जिन्हें मकामी सतह पर भी हिमायत हासिल है। क्वेटा में वॉइस ऑफ अमेरिका के नुमाइंदे अली फुरकान को दिए गए खसूसी इंटरव्यू में उनका कहना था कि हुकूमत की जानिब से मुतालबात की मंजूरी के बाद हजारा बिरादरी का इन लाशों के हमरा धरने को जारी रखने का जवाब नहीं है। खबरें खत्म हुईं।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर facebook.com/VOA Urdu पर बराह रास्त देख सकते हैं।
ये वॉइस ऑफ अमेरिका उर्दू है। आप सुन रहे हैं खबरों और हालात हाजरा पर मबनी हमारा खुसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नशरे मुकर्रर के तौर पर पेश किया जा रहा है।
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
اور میں ہوں آپ کا میزبان قمر عباس جعفری۔ صاحب، آج اس پروگرام میں ہم گفتگو کریں گے پاکستان کی تیل اور گیس کی ضروریات اور پاکستان میں تیل اور گیس اور توانائی کے دوسرے وسائل کو ترقی دینے کے امکانات کے بارے میں۔ ہمارے ساتھ اس وقت موجود ہیں جناب مسعود عبدالی، جو ایک تجزیہ کار بھی ہیں اور آئل اینڈ گیس کے شعبے سے وابستہ رہے ہیں۔ اعظم ملک صاحب، جو پاکستان کی آئل اینڈ گیس کمپنی یا او جی ڈی سی کے ڈائریکٹر ایکسپلوریشن رہے ہیں۔ مرزا حامد حسن صاحب، جو حکومت پاکستان میں واٹر اینڈ پاور کے سیکرٹری رہے ہیں۔ آفتاب آوان صاحب، جو آئل اینڈ گیس کے شعبے کے ایک ریسرچر ہیں۔ فرحان محمود صاحب، جو اس شعبے کے ایک تجزیہ کار ہیں۔ اور سہیل بھٹی صاحب، جو ایک صحافی ہیں اور اس شعبے کی رپورٹنگ کرتے رہے ہیں۔ آغاز کروں گا مسعود عبدالی صاحب آپ سے۔ یہ فرمائیے کہ پاکستان میں آئل اینڈ گیس ڈیولپمنٹ کمپنی یا او جی ڈی سی نے حال ہی میں یہ اعلان کیا ہے کہ اس نے بلوچستان میں آئل اینڈ گیس کی کوئی فیلڈ دریافت کی ہے۔ عبدالی صاحب، ہمارے سننے والوں کو ذرا اس کے بارے میں آپ کچھ حقائق بتائیں گے۔
عمومی ہوتا ہے جب کنویں کھود رہے ہوتے ہیں تو اس دوران نتائج آتے رہتے ہیں، لیکن سرکاری طور پر اعلان کیا ہے او جی ڈی سی نے 30 نومبر کو۔ اس کے مطابق ان بلوچستان میں ضلع موسیٰ خیل ہے، اس میں یہ دریافت ہوئی ہے۔ موسیٰ خیل، اگر تھوڑا سا نقشے کو آپ دیکھیں تو شمال مشرقی بلوچستان میں پنجاب اور خیبر پختونخوا کی سرحد پر یہ واقع ہے۔ یہ یہاں جو ابتدائی آزمائش کے نتائج، اس کے مطابق کوئی 25 لاکھ موقع فٹ گیس، یعنی 2.5 ملین کیوبک فیٹ گیس تیل جو ہے یہ روزانہ یہاں سے حاصل کیا جا سکے گا۔ اور یہ ذخیرہ جو ہے، اس کی گہرائی کوئی 3000 میٹر پر ہے، کنویں کی گہرائی جو ہے 3000 میٹر ہے۔ تو یہ کوئی بہت بڑی والیوم کے لحاظ سے، یہ کوئی حجم کے لحاظ سے، اعتبار سے کوئی بڑی کامیابی نہیں ہے۔ لیکن جو اہم بات ہے وہ یہ کہ اب تک جو تیل اور گیس کی پیداوار تھی بلوچستان میں، وہ زیادہ تر ڈیرہ بگٹی اور اس کے ملحقہ علاقہ میں تھی۔ جیسے آپ نے نام سنا ہوگا کہ سوری، ماری گیس، کچھ اس کے علاوہ پھر اسی سے ملحقہ سندھ کا علاقہ ہے کلکوٹ، یہاں پر ہوتی تھی۔ اب تک جو پیداوار جو ہے وہ سالے اس علاقے سے حاصل ہو رہی ہے۔ اس سال ستمبر میں پہلی بار جو ہے پی پی ایل نے ضلع قلات میں گیس کا ذخیرہ دریافت کیا تھا، جس کے ذخیرے کا حجم جو ہے تقریباً 1000 ارب مکعب فٹ یا کوئی 1 ٹریلین کیوبک فیٹ ہے۔ اور پھر اب یہ موسیٰ خیل بھی بالکل نیا علاقہ ہے۔ اچھا، ماضی میں موسیٰ خیل سے مسل علاقہ ہے یوب، وہاں اور اس سے علاوہ دکی میں جو ہے کنویں کھودے گئے تھے، جو کامیابی نہیں ہوئی تھی۔ لیکن اس کی وجہ سے، موسیٰ خیل کی کامیابی کی وجہ سے، اب میرے خیال اس علاقے میں بھی ایکٹیویٹی بڑھ جائے گی۔ تو یومیہ پیداوار کے اعتبار سے جو ہے یہ متاثر کن نہیں ہے، لیکن یہ اس لحاظ سے بہت اہم ہے کہ نئے علاقے میں ڈسکوری ہوئی ہے، اور اس سے ہمارا خیال ہے کہ اس سے جو ہے تیل کی تلاش جس کے اس کے کام ایک نئے باب کا آغاز ہوگا۔ جیسے قلات میں پی پی ایل بالکل نیا علاقہ دریافت کیا پی پی ایل نے، اور اسی طرح انہوں نے موسیٰ خیل میں علاقہ دریافت کیا۔ تو میرے خیال اس کی وجہ سے بلوچستان میں اب جو ہے مستقبل قریب میں تیل اور گیس کی تلاش کا کام جو ہے وہ بڑھ جائے گا، جو اس سے پہلے صرف گیارہ بکٹی تک محدود تھا۔
اچھا، غیر ملکی کمپنیاں بھی اس ڈرلنگ میں انٹرسٹڈ ہوتی ہیں، مگر پاکستان میں غیر ملکی کمپنیاں بڑی تعداد میں کیوں نہیں آتی ہیں؟
دیکھیں، اس کی دو وجوہات ہیں۔ ایک تو ہوتی ہے کہ پاکستان میں بدقسمتی سے اتنے بڑے بڑے ذخائر نہیں ہیں، یعنی ٹیکنیکل جو رسک ہے، دو طرح کے رسک ہیں، ایک ٹیکنیکل رسک ہوتا ہے اور ایک ہوتا ہے سیاسی خطرہ یا پولیٹیکل رسک۔ تو پاکستان میں دونوں خطرات بہت زیادہ ہیں۔ تکنیکی اعتبار سے اب تک کوئی بہت بڑی سوئی کے علاوہ کوئی بہت بڑی گیس فیلڈ جو ہے اب تک دریافت نہیں ہوئی پاکستان میں۔ تو ظاہر ہے کہ غیر ملکی جو سرمایہ کار ہیں، ان کے لیے پاکستان بہت زیادہ پرکشش نظر نہیں آتا۔ اس کے علاوہ سیاسی خطرہ بہت زیادہ ہے، آپ کو پتا ہے وہاں جو لا اینڈ آرڈر کا مسئلہ ہے بلوچستان کے اندر، تو اس لیے یہ کمپنیاں جو ہیں غیر ملکی کمپنیاں ڈرتی ہیں اس علاقے میں سے انویسٹمنٹ سے۔ اور پھر تھوڑا سا ٹیکس کا نظام, اس کی وجہ سے بھی جو ہے تیل کمپنیاں جو ہیں غیر ملکی جو تیل کمپنیاں وہ پاکستان آتے ہوئے ہچکچا رہی ہیں. جو کمپنیاں ہیں جیسے ابھی ای این آئی چلی گئی واپس, ایک اور کمپنی تھی ڈی ایچ پی وہ بھی چلی گئی, اس کی وجہ یہ تھے کہ ان کو یہ جو خطرات تھے سیاسی قسم کے وہ اور کمپلائنس کا ایشو, کیونکہ یہ جو کمپنیاں ہیں یہ بعض کمپنیاں جو نیویارک اسٹاک ایکسچینج وغیرہ میں رجسٹر ہیں ان کو اس معاملے میں شفاف ہونے کے لیے ہر سال سرٹیفکیٹ جمع کرانا پڑتا ہے اور خاصا خطرہ ہے ان کے لیے اگر وہ اس قسم کے کسی مقدمے میں وہ ملوث ہوں, تو اس لیے وہ میرے خیال میں ایسا خطرہ لینا نہیں چاہتے. اور چونکہ بہت بڑی ڈسکوری نہیں ہو رہی پاکستان میں, تو ان کے لیے کوئی یعنی جو اس کے نتائج ہیں وہ اتنے اچھے نہیں ہیں کہ جس کے لیے بڑے خطرے کو انگیز کیا جائے.
پاکستان میں کون سے علاقے ایسے ہیں کہ جہاں پر آئل اینڈ گیس کے ملنے کے امکانات زیادہ ہیں, آن شور یا آف شور؟
دیکھیں آف شور تو پاکستان میں کوئی بڑے پیمانے پہ ایکٹیویٹی ہوئی نہیں ہے, یعنی تھوڑا سا کام مکران کے ساحل پر ہوا, پھر ابھی جو ہے ایک حال ہی میں جو ہے آپ جو بڑا مشہور زمانہ جو بہت مشہور ہوا سیاسی کنواں ہو گیا تھا وہ جو ای این آئی نے کھودا, اس سے پہلے شیل نے ایسے ہی کوئی گہرے پانی کے اندر کھدائی کی تھی. تو آف شور میں تو بہت زیادہ پاکستان میں ایکٹیویٹی ہوئی نہیں ہے, اس لیے کہنا مشکل ہے کہ وہاں اس کے وہ کس قدر وہاں کتنی گنجائش ہے اور کیا امکانات ہیں دریافت کے. اسی طرح جو آن شور میں بھی یعنی خشکی پر بھی پاکستان میں کنویں اتنے بڑے تعداد میں کھودے نہیں گئے, اس لیے تعداد چٹانے جو ہیں جس میں نکلنے کا امکان ہوتا ہے تیل و گیس, وہ پاکستان میں کوئی 80% علاقہ تعداد چٹانوں میں مشتمل ہے. لیکن اتنے زیادہ کنویں اب تک میرے خیال 1000 یا 1200 کنویں جو ہیں وہ کھودے گئے ہیں گزشتہ 40-50 سالوں کے دوران, تو یہ اتنے بڑا حجم نہیں ہے کنو کا, اتنا بڑا والیوم نہیں ہے کنو کا کہ جس کی وجہ سے کوئی بڑی ڈسکوری کی جا سکے. تو اب تک اسی لیے پاکستان میں چونکہ بہت بڑی کامیابی نہیں ہو سکی ہے, بہت بڑے ذخائر دریافت نہیں ہوئے, اسی لیے جو ہے وہ سرمایہ کار بھی ہچکچا رہے ہیں, اور چونکہ سرمایہ کاری نہیں ہو رہی ہے اس لیے ڈسکوری نہیں ہو رہی. تو یہ دونوں جو معاملہ ایسا ہے کہ وہ چکن اینگ والا معاملہ ہے کہ لوگ سرمایہ کاری سے ڈر رہے ہیں اس لیے ڈسکوری نہیں ہو رہی ہے, اور چونکہ سرمایہ کاری نہیں ہو رہی ہے اس لیے بڑی کامیابی نہیں ہو رہی.
یہ تھے جناب مسعود عبدالی, اور اب ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں جناب اعظم ملک صاحب جو کہ او جی ڈی سی میں ڈائریکٹر ایکسپلوریشن رہ چکے ہیں. اعظم ملک صاحب, بلوچستان میں جو او جی ڈی سی نے حال ہی میں کام شروع کیا ہے تیل کے ذخائر کے دریافت کا, اس میں کامیابی کے کتنے امکانات ہیں؟
بلوچستان میں جو فیلڈ ہے سب سے بڑی فیلڈ جو ہوئی تھی یہ جو 1992 میں دریافت ہوئی تھی, اور یہ پی پی ایل پاکستان پیٹرولیم لمیٹڈ اس کو اپڈیٹ کرتی ہے. اور اس کے بعد دو جو بڑی اور دو فیلڈ ہیں وہ او جی ڈی سی کی ہیں, اچ اور زن. تو یہ ٹوٹل ملا کے بلوچستان کا جو ریزرو ہے وہ تقریباً 20 ٹریلین کیوبک فیٹ ہے, اور اس میں اور بلوچستان کا ایریا جو پاکستان کے ایریا سے 30% آف پاکستان ایریا. تو بلوچستان یہ بہت بڑا صوبہ ہے, اور یہ کوئی 347,000 اسکوائر کلو میٹر پہ محیط ہے, اور اس کا تقریباً کوئی تیسرا ایک تہائی جو ہے وہ اس پہ ایکسپلوریشن کے ایکٹیویٹیز ہیں. اور یہ بہت بڑا ایریا ہے, بڑا بہت ساری آبادی نہیں ہے, بہت ریموٹ ایریاز میں ہے, اور یہ پہاڑی علاقہ ہے, ایکسپلوریشن بہت مشکل ہے, لیکن اب جو ہے وہ کافی ایریا میں ہو رہی ہے. آگے کے بھی بہت چانسز ہیں, اور خاص کر کے یہ جو سی ٹیک جو ہے اس کا ویسٹرن روٹ یہ ان ایریاز سے گزرے گا جہاں پہ یہ ایکسپلوریشن آگے ہوگی فیوچر میں, تو اس کا بڑا امپیکٹ ہوگا, اس کا بڑا اثر ہوگا, کیونکہ اس کے ساتھ اگر درجات ہوئی تو وہاں پہ انڈسٹریل ایریاز زونز بنے. اور دوسرا یہ چائنا سے گجرات سے لے کے گوادر تک ویسٹرن روٹ ہے, ادھر سے گزرے گا, تو وہ فیوچر از ویری لوکنگ بہت یعنی امید افزا مستقبل ہے صوبے کا. بلوچستان میں فیلڈ ہیں لیکن جب ڈسکوری ہوتی ہے تو اس سے کافی دیر لگ جاتی ہے اس کو ڈیولپ کرنے, کیونکہ ایک ڈسکوری ہوتی ہے اس کے ساتھ صرف اس کا پورا جو احاطہ کرنا ہوتا ہے کہ کتنے ایریا پہ محیط ہے, اس میں کچھ ٹائم لگ جاتا ہے. پھر اس کی یعنی اکنامک فیزیبلٹی دیکھتے ہیں, کیونکہ اس میں انویسٹمنٹ بہت ہوتی ہے اس کی پائپ لائن میں نیئرسٹ سینٹر جو ہے وہاں لے جانے.
پاکستان میں اور کون کون سے علاقے ایسے ہیں جہاں پر پاکستان آئل اینڈ گیس پا سکتا ہے؟
یہ جو کرتر رینج ہے, جو کرتر رینج ہے جو سندھ کے ساتھ ساتھ ہے, کراچی سے لے کے آگے تک سپی تک جو پورا پہاڑی علاقہ ہے, اس میں بہت چانسز. کچھ سندھ کا ایریا ہے, بلوچستان کا ایریا, اور آگے پھر یہ کوئی سلیمان ہے جو آگے جا کے خیبر پختونخوا سے ملتا ہے. اور کوہاٹ کے ایریا میں بہت چانسز ہے. وہاں پہ جب میں او جی ڈی سی میں تھا تو میں انچارج تھا ایکسپریشن کا, تو یہ بجائے سندھ کے مغرب میں یہ ایریا کھلا, اور اس میں آپ پاکستان کے زیادہ پیداوار دینے والے علاقے ہیں ان میں سے ایک کوہاٹ کے پورا, وہ اس میں بھی ابھی بہت ایکسپلوریشن ہو رہی. تو یہ ابھی بہت سارا ایریا جو ہے وہ وجہ پڑا ہے, کیونکہ اس میں انویسٹمنٹ بہت چاہیے. پاکستان کا جو فیوچر ہے وہ بہت برائٹ ہے, اسپیشلی بلوچستان جو ہے, اٹ از دا فیوچر آف پاکستان.
غیر ملکی کمپنیاں پاکستان میں آ کر کام کیوں نہیں کرتی, کیا سبب ہے؟
آج کل کا تو آپ اگر حالات دیکھیں, خاص کر کووڈ سے, یہ جو کرونا وائرس, اس کی وجہ سے بہت بڑی جو تیل کی جتنے بھی معاشیات ہیں وہ جو پروڈیوس کر رہے ہیں وہاں بھی چونکہ ڈیمانڈ کم ہو گئی ہے, اسپیشلی ایویشن انڈسٹری میں اور دوسری میں, تو وہاں پہ بھی ایکسپلوریشن بہت کم ہو گئی ہے. بہت ساری ریفائنریز ہیں جو جنہوں نے کام کم کر دیا ہے, کچھ بند ہو گئی ہیں کیونکہ ڈیمانڈ نہیں. تو یہ سارا جو ہے ڈیمانڈ اور سپلائی کا یہ ہے سارا سلسلہ. تو جب یہ حالات بہتر ہوں گے تو پرہیز دوبارہ
کریں. ماضی میں بھی پاکستان میں غیر ملکی کمپنیاں بڑی تعداد میں نہیں آئیں, اس کا کیا سبب ہے؟
دیکھیے, میں تو خود اس کو جب 1988 میں ہم نے ایک پاکستان کو شو کیس کیا تھا ورلڈ بینک کا, اس پروجیکٹ کا, اس کے بعد کافی کمپنیز آئیں اور وہ انہوں نے ایکسپلوریشن, تو بہت ساری کمپنیز تھی لائک ENI اٹالین تھی, آسٹرین کمپنی, OMV تھی, برٹش گیس تھی, برٹش پیٹرولیم تھی, اور ٹوٹل بھی آئی یہاں پہ, جہاں پہ بڑی بڑی کمپنی ایکسون بھی آئی. تو وہ ان کے بھی یہ ہوتا ہے کہ وہ چونکہ گلوبل کمپنیز ہیں تو وہ اپنے پرائیورٹیز اس طرح سیٹ کرتی. لیکن پاکستان جو ہے یہ آپ دیکھیں کہ جہاں پہ شرح جو ہم ڈسکوری کی جو ریشیو ہے, دس از ون آف دا بیسٹ ان دا ورلڈ, ون آف دا بیسٹ, کیونکہ ون از ٹو تھری ہے. اگر تین ہم تیل کے کنویں کھولتے ہیں تو ان میں سے آن دا ایوریج ایک ڈسکوری ہو, یہ بہت ملکوں میں کم ہے. تو پاکستان کی ڈیمانڈ بھی بہت بڑھ رہی ہے تو ایکسپلوریشن چلتی رہی, لیکن یہ جو موجودہ حالات ہیں یہ ایکسٹرا آرڈنری ہیں. سعودی عرب اینڈ عراق اینڈ لیبیا, کچھ ان کے اپنے بھی پرابلم تھے, لیکن اس کی وجہ سے جب ڈیمانڈ کم ہوئی تو وہ انہوں نے ایکسپلوریشن بھی کم ہو گئی. لیکن پاکستان میں بہت سارے ایریاز ابھی تو جو ہے وہ لیزڈ آؤٹ ہیں. تو یہ ہمیں امید ہے کہ جب جیسے ہی یہ حالات بدلیں گے کمپنیز آئیں گی.
اچھا, پاکستان کی ٹوٹل ریکوائرمنٹ کتنی ہے آئل کی, اور پاکستان اپنا آئل کتنا پروڈیوس کرتا ہے؟
پاکستان کے پروڈیوس کرتا ہے آج کل جو پریزنٹلی ہے وہ 75-77,000 بیرل پر ڈے ہے. تو ہماری کو تقریباً 15-20% مینج کرتے ہیں. اور دوسرا یہ ہے گیس کی بہت ڈیمانڈ ہے, کیونکہ گیس کی انڈسٹری سب سے پہلے 90 سال میں چلتی تھی, خاص کر پاور پلانٹ, تو وہ بہت ایکسپینسو ہو گئے. تو بہت ساری جو انڈسٹری ہے, پاور پلانٹ ہیں, وہ گیس پیسے کام کر رہے ہیں. تو اس کی گیس کی جو ہے یہ گیس کی ڈیمانڈ بڑھ گئی. تو ہمارا تو پروڈکشن تقریباً 3-3.5 بلین ارب مقاب فٹ ہے آج, اور ہماری ڈیمانڈ جو ہے وہ 6 کے قریب. تو ایک یہ وجہ ہے, دوسرا پر یہ ہے کہ ہمارے یہاں گیس اسٹوریج کے لیے بھی کام ہو رہا ہے. دوسرا یہ ہے کہ پاکستان کی آپ کو پتا ہے کلائمیٹ اتنی ویریبل ہے کہ نارتھ میں بہت ونٹرز ہے, ویری کلیئر سنو فال ہوتی ہے, ڈیمانڈ بڑھ جاتی ہے. تو اس لیے وہ اسٹوریج جب ہوگی تو پھر پرائز یہ ڈبل آف ہو جائے گا. موجودہ صورت حال کے تحت پھر ایک کمپنی جو ہے ورلڈ وائڈ دے آر ناٹ انویسٹنگ اتنی سرمایہ کاری نہیں کر رہی جتنے نارمل حالات میں.
پاکستان انرجی کی ضرورت میں خود کفیل ہو سکتا ہے,
انشاءاللہ ہو جائے گا, کیونکہ ہمارا جو آف شور کا ایریا ہے وہ بہت بڑا ہے. کراچی سے لے کے گوادر تک 400 کلومیٹر ہے اور اس میں شیلو سی میں انڈیکیشن ہیں کہ یہاں پہ گیس ہے اور اس میں انویسٹمنٹ بہت زیادہ چاہیے. اٹ واز پکنگ اپ لیکن بیکاز آف دا پریزنٹ سچویشن کی وجہ سے ابھی تو پاکستان کا جو ایریا جو جہاں پہ پیٹرولیم کی چانسز ہیں بہت سارا جو ہے وہ ان ایکسپلورڈ, اس پہ کام نہیں ہوا کہ ریموٹ ہے اور دوسرا یہ ہے کہ اس میں انویسٹمنٹ چاہیے. تو ابھی جو حالات ہیں ہمیں امید ہے کہ یہ جب حالات ٹھیک ہوں گے تو پرائز یہ بہتر ہو جائے. اسی طرح بلوچستان کا ایریا بہت ایریا ایسا ہے کہ وہ بالکل اس میں دور ہے اور ہمیں امید ہے کہ جیسے یہ سی پیک کا جو خیبر پختونخوا سے روٹ آتا ہے گوادر تک, اس کے الانگ ہمارے جو ٹرائبل ایریاز ہیں اس میں ایکسپلوریشن نہیں ہوئی. تو اب جو ہے یہ آپ کو پتا ہے, دوسرا یہ ہے کہ گلوبل جو آپ کو پتا ہے جیو پالیٹکس کی وجہ سے, تو آئی ہوپ کہ اس ریجن میں جب پیس فل حالات ہوں گے تو اٹ ول پک اپ. تو ہمیں بہت امید ہے. اور دوسرا یہ ہے کہ بہت سارے ایریاز جہاں ہم نے ڈریلنگ ابھی تک ڈریلنگ نہیں ہوئی, کیونکہ اس میں شیلو نارملی یہ ہوتا ہے کہ جو آپ کے ایزیسٹ ہوتے ہیں یا چیپر ہوتے ہیں وہ پہلے اس کو کرتے ہیں. ابھی آپ دیکھیں کہ پاکستان میں 1916 میں پہلی ڈسکوری ہوئی یہ اسلام آباد کے ویسٹ میں اٹک کے ایریا, اور آج یعنی 100 سال سے بھی زیادہ ابھی بھی کمپنیز ادھر ایکسپلور کر رہی ہیں. تو اگر وہ اتنا ہوتا تو ابھی تک یہ ختم ہو گیا ہوتا. بہت بڑا ایریا ہے وہ, تو اس کو اوپن ہوئے صرف 20 سال ہوئے.
چین یا چینی کمپنیاں بھی اس آئل ایکسپلوریشن میں پاکستان کا ساتھ دے رہی ہیں؟
پاکستان بھی کر رہا ہے اور خاص کر ایکسپلوریشن میں جتنا بھی ہمارا یہ جو سائٹمک سروے ہوتا ہے یہ ابھی تک ویسٹرن کمپنی نہیں ہے, موسٹلی یہ چائنیز کمپنیز ہے. ان کے ڈریلنگ اکوپمنٹ جو ہے وہ زیادہ تر وہ چائنیز ہے, اور چائنیز کمپنیز نے بھی کچھ ایریا ہے جہاں ایکسپلوریشن بھی کر رہے ہیں. چائنیز آر ویری مچ انوالوڈ ان دس, اور اسپیشلی پھر یہ سی پیک کی وجہ سے دے آر ویری آپٹمسٹک ان دس, اور یہ آئی ہوپ کہ یہ تھنک.
اچھا, بلوچستان میں ایکسپلوریشن کے دوران کیا کوئی سیکیورٹی کے ایشوز بھی ہوتے ہیں؟
ایشوز تھے لیکن بہت ساری چیزیں جو ہیں وہ کافی بہتر ہو گئی ہیں. ڈسکوریز ہوتی ہیں, لوگوں کو گیس ملتی ہے, لوگوں کو روزگار کے مواقع ملتے ہیں, تو بہت ساری چیزیں جو ہیں وہ پیپل تو لوگ اس طرف آتے ہیں تو ان کو جو روزی ہے وہ بڑے پرامن طریقے سے میسر ہو.
آپ کو پاکستان کا انرجی فیوچر کیسا نظر آتا ہے؟
پاکستان کا انرجی فیوچر از برائٹ, کیونکہ بہت سارے ایریاز جو ہیں ابھی تک ایکسپلور ہونے ہیں اور اس میں انویسٹمنٹ بہت چاہیے, اور کمپنیز جو یہاں آئی ہیں بہت اچھا انہوں نے کام کیا ہے. لیکن یہ پریزنٹ سچویشن آپ کو بھی بڑا اندازہ ہے کہ یہ ایکسٹرا آرڈینری, تو فیوچر میں ان شاء اللہ گیٹ بیٹر, اور کمپنیز جیسے میں نے عرض کیا کہ دنیا کی بڑی بڑی کمپنیز پاکستان میں آ چکی ہیں, لیکن موجودہ حالات میں تو جو اوپیک کی کنٹریز ہیں اس میں بھی یہ بڑا ایک غیر معمولی صورت حال ہے. ابھی تو ہمارا بہت ایریا جو ہے وہ ہیز ٹو بی ایکسپلور.
بہت شکریہ اعظم ملک صاحب آپ کے وقت کا.
کی رائے ہمارے لیے بہت اہم ہے. فیڈ بیک دینے کے لیے فالو کیجیے ہمارے سوشل میڈیا اکاؤنٹس, ٹویٹر اور انسٹاگرام پر ہمارا ہینڈل ہے @UrduVOA.
یہ وائس آف امریکہ واشنگٹن ہے اور ہم آپ کو بتاتے چلیں کہ یہ پروگرام جمعرات کے روز ریکارڈ کیا گیا ہے اور اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں جناب مرزا حامد حسن صاحب جو کہ سابق سیکرٹری ہیں حکومت پاکستان کی وزارت واٹر اینڈ پاور کے۔ مرزا صاحب یہ فرمائیے کہ پاکستان اپنی توانائی کی ضروریات کا کتنے فیصد اپنے ذرائع سے پورا کر رہا ہے؟
انرجی میں اگر آپ صرف الیکٹرک پاور کو لیں تو 100% اپنے ذرائع سے پیدا کر رہا ہے، لیکن یہ کہ اگر انرجی میں پٹرولیم کو بھی شامل کر لیا جائے تو میں سمجھتا ہوں کہ تقریباً ہم 50% اپنے ذرائع سے پورا کر رہے ہیں، کیونکہ جو نیچرل گیس ہے ہماری وہ ہمارا اپنا ذریعہ ہے اور اس کے علاوہ ہائیڈرو پاور بھی ہمارے یہاں ہے جو بجلی پیدا کر رہی ہے، اب تو سر کول بھی آن لائن آ گیا ہے، تو اس لیے انڈیجنس ذرائع ہمارے کافی ہیں اور تیل کی بھی پیداوار ہے ہمارے ملک میں، تیل اور گیس دونوں ہی کی پیداوار ہے، تو تقریباً 50% ہم اپنی ضروریات پوری کر رہی ہیں۔
اچھا، جو او جی ڈی سی کا یا دوسری ہماری پیٹرولیم وغیرہ ہے ان کا کیا رول ہے، یہ کتنا ایفیشینٹ ہیں اور کتنا یہ پروڈیوس کر رہے ہیں اور کیا چانسز، ابھی حال میں بھی انہوں نے اناؤنس کیا ہے کہ بلوچستان میں انہوں نے کوئی آئل فیلڈ دریافت کی اور وہاں بھی کام کر رہے ہیں؟
جی، آئل اینڈ گیس ڈیولپمنٹ کارپوریشن تو بہت کئی دہائیوں سے کام کر رہی ہے اور آئل اینڈ گیس ایکسپلوریشن میں یہ جنرلی جوائنٹ وینچر کرتے ہیں فارن کمپنیز کے ساتھ اور اس میں کافی ان کا تجربہ ہے، مہارت ہے اور آئل فیلڈ وغیرہ بھی ڈسکور کرتے رہتے ہیں چھوٹی موٹی، لیکن یہ میجر فیلڈ جو ہے وہ حال میں ریزروائر ڈسکور ہوا ہے، ابھی اس کی ڈیولپمنٹ نہیں ہوئی ہے، لیکن یہ کہ اس کی ایکسپلوریشن ہوئی ہے ایکسپلائٹیشن کے لحاظ سے۔
کون سے ایریاز ایسے ہیں کہ جہاں پر یہ توقع کی جا سکتی ہے کہ آئل اینڈ گیس ملے گا بڑی مقدار میں کمرشل کوانٹیٹی میں؟
آئل اینڈ گیس کے لیے سب سے بڑا تو جو ہے وہ بلوچستان میں ہی ہے ذخیرہ، اور اس کے بعد نیکسٹ 10 میں ہے کارتک پور کا جو بڑا ذخیرہ ہے وہ سندھ میں پایا جاتا ہے، پھر آف شور آئل اینڈ گیس کے ذخائر بہت ہیں بلوچستان کے ساحل پر جو ابھی ایکسپلور نہیں کیا گیا ہے، ڈیولپ نہیں کیا گیا، ادھر پوٹوہار کے علاقے میں بھی کئی جگہوں پہ آئل کے ذخائر ہیں اور ان کو ڈیولپ بھی کیا گیا ہے، ہمارا اٹک آئل بہت ہی پرانی ہے، یہاں پہ ریفائنری لگی ہوئی ہے اور اس کا تیل یہاں پوٹوہار کے علاقے سے ہی نکلتا ہے، اور اس طرح کے اور بھی چھوٹے چھوٹے ذخائر ہیں جو کہ بوہاٹ میں اور پوٹوہار کے دوسرے علاقوں میں چکوال وغیرہ کی سائڈ پہ موجود ہیں، وہاں کام بھی ہو رہا ہے۔
تو جب اتنے ان ایکسپلورڈ ریزروز ہیں پاکستان کے پاس تو ان کو کیوں نہیں ٹیپ کیا جاتا؟
کرتے ہیں، دیکھیے آئل اینڈ گیس جو ہے وہ برسوں لگتے ہیں اس کو ڈیولپ کرنے میں، ذخائر تو معلوم ہو جاتے ہیں ان کی ڈیولپمنٹ کافی وقت لیتی ہے اور پھر وہ آن لائن آنے میں 12 سال لگ جاتے ہیں، لیکن اس وقت بھی بہت سارے چھوٹے ذرائع پہ پروٹیکشن بھی ہو رہی ہے، پوٹوہار کے علاقے میں بھی ہو رہی ہے اور کوہاٹ کے علاقے میں بھی ہو رہی ہے اور بلوچستان میں تو بہرحال ہے ہی بڑے پیمانے پہ، سندھ میں بھی بڑے پیمانے پہ ہے۔
کیا آپ سمجھتے ہیں کہ کسی مرحلے پر پاکستان اپنی انرجی کی ضروریات میں سیلف سفیشینٹ ہو سکتا ہے؟
انرجی کی ضروریات جس رفتار سے بڑھ رہی ہیں اس میں ویسے تو بہت مدت لگے گی سفیشینٹ ہونے میں، لیکن اگر ہم سولر پاور کو ترقی دے سکیں، اس کی کوشش ہو رہی ہے، کافی کوشش ہو رہی ہے، تو سولر پاور کی تو انتہا ہمارے یہاں اسکوپ ہے اور سولر پاور کا جو پوٹینشیل ہے بہت زیادہ ہے، تو اس سے ہماری ساری انرجی کی ضروریات بھی پوری ہو سکتی ہیں اور ہائیڈرو پاور میں بھی بہت۔
یہ تھے مرزا حامد حسن صاحب اور اب ہم گفتگو کریں گے آفتاب آوان صاحب سے جو ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں اور اس شعبے کے ایک ریسرچر ہیں۔ یہ فرمائیے آفتاب آوان صاحب کہ آپ اس شعبے میں ریسرچ کرتے ہیں، او جی ڈی سی نے بلوچستان میں جس آئل فیلڈ کے دریافت ہونے کا اعلان کیا ہے، آپ کیا سمجھتے ہیں کہ وہاں کیا امکانات ہیں؟
ریزرو سائز جو ہوتا ہے وہ انیشیل ڈسکوری پہ پتہ نہیں چلتا، اس میں تھوڑا سا ٹائم لگتا ہے، ان کو اپریزل ویلز اس میں ڈرل کرنے پڑتے ہیں، وہ ڈیپینڈ کرتا ہے ایریا پہ، کبھی 2 ہوتے ہیں کبھی 4 ہوتے ہیں، اور اس کے بعد پھر تھوڑی سی اسٹڈی ہوتی ہے، اس کے بعد پھر وہ ڈیٹرمن کرتے ہیں کہ اس کا ریزرو سائز کیا ہے، तो अभी तक अगर न्यूज में इसी तरह बताया गया है कि बड़े रिजर्व हैं या वो, तो वो क्वांटिफाई नहीं कर सकते आप, लेकिन ये है कि कंपनीज को आइडिया हो जाता है जब वो ड्रिलिंग करते हैं और इनिशियल टेस्टिंग होती है, तो वो फ्लो से और फ्लो रेट से उनको थोड़ा सा आइडिया हो जाता है कि इसमें रिजर्व हो सकते हैं ज्यादा, लेकिन क्वांटिफाई आप तभी करेंगे जब बाद में डेटा आएगा या फिजल वेल होंगे वहां पे, उसके बाद ही पता चलेगा।
पाकिस्तान की कंपनीज इस पोजिशन में है अपने अहलियत के लिहाज से कि वो ये एक्सप्लोर कर सकें, मैपिंग कर सकें कि पाकिस्तान के किन इलाकों में मुमकिन तौर पर ऑयल एंड गैस हो सकती है।
देखें, पाकिस्तानी कंपनीज जो हैं वो मोर देन इनफ कैपेबल हैं खुद से अपनी इंडिजिनियस वो करके, मतलब अपनी एक्सपर्टीज यूज करके और एक्सप्लोरेशन के लिए, उसमें कोई शक नहीं है। लेकिन एक्सप्लोरेशन का बिजनेस ऐसा है कि कंपनीज जो हैं वो मोस्टली जॉइंट वेंचर में जाती हैं, बिकॉज इट्स अ हाई रिस्क एंड वेरी एक्सपेंसिव बिजनेस एक्सप्लोरेशन इन ड्रिलिंग। तो नॉर्मल उसमें नॉर्म जो होता है वो ये होता है कि वो जॉइंट वेंचर में जाते हैं। अच्छा, कुछ ऐसा पहले से 2-4 साल हो गए पाकिस्तानी लोकल कंपनीज नेमली OGDC एंड PPL ये क्या कर रहे हैं कि अपनी इंडिजिनियस एक्सपर्टीज यूज करके विदाउट द हेल्प ऑफ इंटरनेशनल कंपनीज इन्होंने शेल ड्रिलिंग पे थोड़ा फोकस किया है और उसमें इन्होंने एक दो वेल्स जो है वो कंप्लीट भी किए थे, लेकिन ड्यू टू कमर्शियलिटी और फर्दर स्टडी उसमें चाहिए तो उसकी वजह से वो पैन आउट नहीं हो सका, बट उन्होंने अपनी एक्सपर्टीज यूज करते हुए ड्रिलिंग एंड स्टडीज एंड एवरीथिंग वो सब किया था और ये 2015-16 के बाद से चल रहे हैं लोकल कंपनी। तो मेरे हिसाब से तो दीज कंपनीज आर केपेबल ऑफ डूइंग इट ऑन देयर ओन।
अच्छा, पाकिस्तान में इस वक्त जाहिर है कि आप रिसर्च में हैं, आपके इल्म में बहुत सारी बातें होंगी, पाकिस्तान में इस वक्त मजमू तौर पर कितने मुकामात पर ड्रिलिंग हो रही है और क्या इम्कान है वहाँ पर?
देखिए, ड्रिलिंग के डिफरेंट फेजेस होते हैं। पहले तो उसमें 2D, 3D, 5D डेटा होता है, उसको एक्वायर किया जाता है, फिर उस पर स्टडी होती है, फिर एक डिटेल्ड प्लान बनता है किस जगह पे ड्रिलिंग करनी है नहीं करनी, वो स्टडी के बाद डिटरमाइन होता है और उसके बाद फिर ड्रिलिंग स्टार्ट की जाती है। तो एट एनी टाइम, एनी पर्टिकुलर टाइम ये बताना मेरे ख्याल में सही नहीं होगा कि कितनी जगह पे ड्रिलिंग हो रही है, लेकिन PPIS का एक डेटा आता है जिसमें हम बता देते हैं कितनी एक्सप्लोरेटरी वेल्स हैं, कितनी डेवलपिंग वेल्स हैं।
अच्छा, मुख्तलिफ मुकामात पर हो रहे हैं?
जी, मुख्तलिफ मुकामात पर। ये बता सकता हूँ कि ऑल ओवर पाकिस्तान इंक्लूडिंग बलूचिस्तान एंड अदर प्रोविंसेस, हर जगह पे इनकी ड्रिलिंग चल रही होती है और वेल्स भी हैं, प्रोडक्शन भी आ रही है।
अच्छा, दूसरी ये कि पाकिस्तान का कौन सा एरिया है ऐसा जहाँ पर सबसे ज्यादा इम्कान हैं ऑयल एंड गैस के?
अच्छा, ये बहुत अच्छा सवाल है। अभी जो हमारे पास रेशो है ऑयल की, जो मैक्सिमम प्रोडक्शन है हमारे पास वो KPK प्रोविंस से आती है और गैस की जो मैक्सिमम प्रोडक्शन है वो हमारे पास सिंध में से हो रही है। अभी ये करंट आपको मैं बता रहा हूँ। अच्छा, ज्यादा पोटेंशियल उन जगहों पे है नेमली बलूचिस्तान प्रोविंस, जहाँ पे ज्यादा ड्रिलिंग हो नहीं पाई शुरू से। अगर मैं आपको बताऊँ कि 1950s में एक ह्यूज डिस्कवरी हुई थी वहां पे सुई गैस की और उसके बाद इतनी बड़ी डिस्कवरी पाकिस्तान में पूरा कहीं पे भी नहीं हुई। तो मेरे हिसाब से जो फ्रंटियर एरियाज होते हैं या जिनको आप वाइल्ड कैट ड्रिलिंग कह सकते हैं वो एरिया जो है वो बलूचिस्तान है।
अब एक ऐसे दौर में जबकि इलेक्ट्रिक कार्स आ रही हैं, अल्टरनेट फ्यूल प्रोड्यूस किया जा रहा है, क्या आने वाले दिनों में ऑयल और गैस की इतनी ही अहमियत रहेगी जितनी अब से 10 साल पहले थी?
मेरे हिसाब से देखिए, इम्पैक्ट तो इस चीज का आएगा अगर इलेक्ट्रिक कार्स पे और उन चीजों पे जाते हैं, लेकिन स्टिल 100% सब्स्टिट्यूशन नहीं होगी ऑयल एंड गैस की। ऑयल एंड गैस का यूज रहेगा मेरे हिसाब से तो फॉरसीएबल फ्यूचर तक रहेगा, उसमें कोई कमी नहीं आएगी।
क्या आप समझते हैं कि कोई मरहला ऐसा आएगा, पाकिस्तान कोई ऐसी प्लानिंग है कि आने वाले वर्षों में या अशरों में पाकिस्तान एनर्जी में सेल्फ सफिशिएंट हो सके?
देखें, अगर हम नंबर्स पे बात करें या उसको थोड़ा सा क्वांटिफाई करते हैं तो क्रूड प्लस रिफाइंड मिला के तकरीबन 80-85% जो एनर्जी हमारे पास यूज होती है वो हम इम्पोर्ट करते हैं। अभी इंडिजिनियस जो लेवल है तकरीबन 15% समझ रहा हूँ लगभग, जो हम अपना प्रोड्यूस करके यूज कर रहे हैं। टू गेट देयर, मतलब सेल्फ सफिशिएंसी पे जाने के लिए पाकिस्तान हैज टू गो अ लॉन्ग वे। उसके लिए आपको बड़ी बड़ी डिस्कवरीज चाहिए और तेज काम चाहिए उस पर, असल में इसमें बहुत ज्यादा इन्वेस्टमेंट की जरूरत होती है, तो ये काम क्योंकि पाकिस्तान में थोड़ा सा वो है कि हमारे मतलब प्रायोरिटीज डिफरेंट हैं, तो इन्वेस्टमेंट को अट्रैक्ट करने के लिए आपको फॉरेन इन्वेस्टमेंट चाहिए और उनके लिए आपको एक प्रॉपर पॉलिसीज और वो चीजें देने की जरूरत है। तो मेरे हिसाब से पहले तो उस पर काम होगा, उसके बाद फॉरेन फर्म्स आएंगी जो लोकल कंपनीज के साथ मिलकर यहाँ पर ड्रिलिंग करेंगी, और उसके बाद ही आपके पास अगर डिस्कवरीज आ जाती है बड़ी तो उसके बाद सेल्फ सफिशिएंसी पे जा सकता है पाकिस्तान, इसमें कोई शक नहीं है, लेकिन कब जाएगा ये बताना मुश्किल है और मेरे हिसाब से थोड़ा सा टाइम लग जाएगा उस चीज का।
ज्वाइंट वेंचर्स में क्या कवाहत है, इसलिए कि जहां पर ऑयल गैस होता है वहां पर गैर मुल्की कंपनियां आती हैं, ज्वाइंट वेंचर्स में शामिल होती हैं, इसका क्या सबब है कि पाकिस्तान से कंपनियां आने के बजाय जा रही हैं?
देखिए जैसे अभी रिसेंट सिनेरियो ले लें, इंटरनेशनल ऑयल मार्केट जो है, ऑयल प्राइसेस जो है उनका क्रैश आया था, उसके मेन रीजन तो कोविड था, ठीक है। तो जब क्रैश आता है, प्राइसेस नीचे जाती है, तो फिर जो बड़ी कंपनीज होती है ईएमपी, उनको फिर अपने बिजनेसेस को कंसोलिडेट करना पड़ता है, थोड़ा सा मतलब श्रिंक हो जाती है, तो वो फिर डिसाइड करती हैं कि किन एरिया से बाहर निकलना है, किन एरिया में ऑपरेट करना है। इस वजह से वो उनका इंटरनल एक सिस्टम होता है जिसके हिसाब से वो फिर डिसाइड करते हैं कि कहाँ किस कंट्री से निकलना है, कहाँ पे ऑपरेशन कंटिन्यू करना है, क्योंकि उनको कंसोलिडेट करना पड़ता है। अच्छा, दूसरा रीजन इसका ये होता है कि किसी भी कंट्री में अगर बाहर की फर्म आ रही है तो वो देखती है कि वहां पे काम करने की अट्रैक्टिवनेस क्या है, अगर बिजनेस फ्रेंडली तो उनको ऑप्शन मिल रहे हैं, या उनको पॉलिसी जैसे ऑयल एंड गैस पॉलिसी होती है, पेट्रोलियम पॉलिसी है, अगर उसमें इंसेंटिव दिए जाए बाहर की फर्म्स को, तो मेरा ख्याल है कि वो मतलब ज्यादा इंटरेस्टेड होंगे कि वो पाकिस्तान में आके ड्रिलिंग करें।
क्या फ्यूचर देखते हैं आप पाकिस्तान में ऑयल एंड गैस का?
देखिए फ्यूचर के हिसाब से ये बात फिर वही सेल्फ सफिशिएंसी चली जाएगी, लेकिन किसी भी कंट्री की जो है उस एनर्जी की नीड को पूरा करना ये बहुत इंपॉर्टेंट चीज होती है, और ये मेरे ख्याल में टॉप प्रायोरिटीज में आता है। तो अगर फ्यूचर के हिसाब से कहा जाए तो ये ड्रिलिंग और ये ऑयल एंड गैस प्रोडक्शन ये तो चलता रहेगा पाकिस्तान में, और इंशाल्लाह उम्मीद है कि आगे बड़ी डिस्कवरीज भी मिल जाएंगी इनको, क्योंकि ये अभी कुछ अर्से से फ्रंटियर एरियाज जो हैं, जिस तरह मैंने आपको बताया बलूचिस्तान और ऐसे एरियाज जहाँ पे पहले ड्रिलिंग नहीं की गई, तो वहां पे चांसेस होते हैं कि कुछ बड़े जखायर मिल जाए इनको। तो मेरे हिसाब से फ्यूचर अच्छा है, प्लस अगर गवर्नमेंट थोड़ा सा पॉलिसीज पे भी फोकस कर ले और थोड़े से इंसेंटिव दिए जाए इनको, तो मेरे हिसाब से फ्यूचर इज ब्राइट।
अच्छा आफ्ताब अवान साहब, ये बताइए कि ऑयल एंड गैस के अलावा पाकिस्तान में जो अल्टरनेट रिसोर्सेज हैं एनर्जी के, उन पर भी कोई काम हो रहा है?
अल्टरनेट रिसोर्सेज लाइक रिन्यूएबल एनर्जी है जिस पे काम चल रहा है, हमारे पास डिफरेंट सोर्सेज से इलेक्ट्रिसिटी प्रोड्यूस की जाती है, हमारा जो एनर्जी मिक्स है उसमें तकरीबन 10-15% जो है, 10-12%, 15% वो रिन्यूएबल एनर्जी का पोर्शन है, जिसमें आप सोलर ले लें, विंड एनर्जी है, न्यूक्लियर है, और कुछ और रेजिडुअल्स से जो बनती है, लेकिन उसका पोर्शन मेरे ख्याल में ज्यादा बढ़ नहीं सकता, क्योंकि अभी भी हम मेजरली फॉसिल फ्यूल पे इलेक्ट्रिसिटी प्रोड्यूस कर रहे होते हैं, जिसमें आपका आ गया कि फर्नेस ऑयल पे थोड़ी बहुत बनती है, प्लस गैस पे, कोल पे और एलएनजी पे इलेक्ट्रिसिटी बन रही है, तो उसका पोर्शन मेरे ख्याल में ज्यादा है।
न्यूक्लियर पावर प्लांट्स जो है हमारे यहाँ, वो कितने फाल हैं और कितनी हमारी एनर्जी की जरूरत पूरी करते हैं?
उनका जो एनर्जी का शेयर है वो इतना ज्यादा नहीं है, मैंने बताया आपको रिन्यूएबल्स के अंदर ही आता है वो, तो 10-15% है टोटल रिन्यूएबल्स, उसमें से आप समझ लें 5-8% कर लें, 8-10% इस तरह रिन्यूएबल एनर्जी में उसका न्यूक्लियर का शेयर है।
क्या उसको बढ़ाने का कोई प्लान है नजर आता है?
देखिए न्यूक्लियर पावर प्रोडक्शन जो है उसमें सबसे पहली चीज होती है उसमें इन्वेस्टमेंट चाहिए होती है, आपको प्लांट लगाने पड़ते हैं उसके लिए भी इन्वेस्टमेंट चाहिए, प्लस उस पर स्क्रूटनी भी होती है, इट्स अ डिफिकल्ट थिंग, इट्स नॉट इजी टू डू। तो मेरे हिसाब से अभी तक तो कोई ऐसा प्लान नहीं है कि आगे जाके हो सकता है, क्योंकि वो भी क्लीन एनर्जी के अंदर आता है, रिन्यूएबल एनर्जी के अंदर आता है, तो अगर उसको बढ़ा भी दिया जाए तो इट्स बेटर कि आपको क्लीन एनर्जी मिलेगी, कार्बन एमिशंस नहीं होंगे, बट अभी तक देखते हुए चीजें मुझे नहीं लगता कि अभी कोई ऐसा प्लान है,
इसलिए कि जो ऑयल एंड गैस है उसमें क्लीन एटमॉस्फेयर तो हो नहीं सकता।
जी देखें आप फॉसिल फ्यूल बर्न करते हैं तो उससे एमिशंस तो होते हैं, फिर उसको कंट्रोल करने के अलग तरीके होते हैं, आप एनवायरमेंटल प्रोटेक्शन के लिए कुछ चीजें जो भी उनके स्टैंडर्ड्स होते हैं उनको फॉलो करते हैं, वो सारी चीजें होती हैं। बट ये चीज ये बात अपनी जगह पे है कि जब भी आप फॉसिल फ्यूल बर्न करेंगे किसी भी यूज के लिए तो उससे एमिशन तो होता है।
जनाब आफ्ताब आवान साहब, बहुत शुक्रिया आपके वक्त का। हम गुफ्तगू कर रहे थे आफ्ताब आवान साहब से जो कि इस शोबे के एक रिसर्चर हैं।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से खुद 7 बजे तक urduvoa.com पर बराह राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
ये प्रोग्राम आपकी खिदमत में वॉइस ऑफ अमेरिका वाशिंगटन से पेश किया जा रहा है और हम आपको बताते चलें एक बार फिर कि ये प्रोग्राम जुमरात के रोज रिकॉर्ड किया गया है और वो हमारे साथ टेलीफोन लाइन पर मौजूद हैं ऑयल एंड गैस के शोबे के एक तजयकार जनाब फरहान महमूद। फरहान महमूद साहब, ये बताइए कि पाकिस्तान में ऑयल एंड गैस की दरियाफ्त के लिए सरगर्मियाँ और कोशिशें किस हद तक काबिल इत्मीनान हैं?
कंस्ट्रेंट इनको आई हुई है यहाँ पर हमारी ईएमपी में, उसकी वजह से क्या हो रहा है कि एक्सप्लोरेटरी वेल्थ भी कम हो गए हैं, डेवलपमेंट वेल्थ भी कम हो गए हैं, समझ लें कि एक्टिविटी बहुत स्लो डाउन हो गई है। तो ये एक कंसर्न है। अब और दूसरा ये है कि हमारी जो प्रोडक्शन भी है, जैसे गैस प्रोडक्शन है, वो भी डिक्लाइन हुई है। तो एक तरह से ईएमपी के हवाले से तो भी कोई एक्साइटमेंट फिलहाल नहीं है कोई प्रोडक्शन के हिसाब से। ऑयल मार्केटिंग का जहां तक देखें तो उसमें एक ग्रोथ आ रही है, रिकवरी आ रही है, सेल्स में रिकवरी आ रही है। मेरे ख्याल में लॉकडाउन का इतना इम्पैक्ट नहीं पड़ा यहाँ पे पाकिस्तान में, तो उसके बाद ऑयल सेल्स में भी जो है ग्रोथ आ रही है। प्लस जो है ये जो बहुत सारी नई ओएम चीज आई है मार्केट्स में, अब पहले काफी कम थी, कॉम्पिटिशन अब ज्यादा हो गया। तो मेरे ख्याल में ओवरऑल तो सही है सिनेरियो, वैसे देखे तो ठीक है, बस सिर्फ पीएमपी का कैश का प्रॉब्लम है जो जिसकी वजह से।
फरहान महमूद साहब, गैर मुल्की कंपनियां पाकिस्तान में आकर ऑयल ड्रिलिंग क्यों नहीं करती, जबकि पाकिस्तान में कहा जाता है कि बहुत ज्यादा चांसेस है, खासतौर पर बलूचिस्तान में। अभी हाल में भी आपने देखा होगा ओजीडीसी ने बताया है कि बलूचिस्तान में कोई ऑयल फील्ड्स डिस्कवर हुई है जहां वो एक्सप्लोर कर रहे हैं।
देखिए मेरे ख्याल में इसमें जहां तक आप प्राइसिंग की बात कर रहे हैं, बाहर की फॉरेन कंपनी की बात कर रहे हैं, तो अट्रैक्टिवनेस तो है, चाहे वो ईएमपी पॉलिसी के हवाले से बात हो, क्योंकि जो उनकी वेलहेड प्राइसेस है वो बहुत अच्छी प्राइसेस दे रहे हैं। इवन पांच कुछ जगहों पे तो $4 to $5 पर एमएमबीयू तक जाती है प्राइस, जो कि रीजनली बहुत अच्छी समझी जाती है। लेकिन मेरे ख्याल में जो चीजें हैं वो ये है कि ज्यादातर जो बाहर की कंपनीज का फोकस रहा है अभी तक वो ऑफशोर में रहा है, जो ईएमपीज है, चाहे वो आपका ईएनआई का हो, जो भी कंपनीज आई है वो ज्यादातर पाकिस्तान के ऑफशोर ब्लॉक में रही है, जहां तक मेरे ख्याल में बहुत मुश्किल एक ट्रेन होता है। लेकिन जहां तक ऑन शोर की बात हो तो उसमें कोई एक्साइटमेंट नहीं दिखा मेरे ख्याल में। उसमें एक वजह हो सकती है जो पिछले 10-12 साल अगर हम देखें, सिवाय आप एक दो साल पीछे एक छोड़ के उससे पहले देखें, तो यहाँ बहुत ज्यादा सिक्योरिटी का कंसर्न था। तो जो ईएनटी कंपनी थी वो बहुत ज्यादा शायद ये रहती थी कि भाई इसको हम यहाँ तो अगर हम ऑयल के हवाले से बात करें तो नॉर्थन रीजन हमारा काफी रिच है ऑयल में, और गैस के हवाले से बात करें तो हमारा साउथर्न रीजन स्पेशली बलूचिस्तान और उसका जो सिंध और बलूचिस्तान की जो पट्टी है, जो बॉर्डर है, तो ये दोनों एरिया ऐसे थे जहाँ पे सिक्योरिटी कंसर्न थे, तो वो उन्होंने ज्यादा ड्रिलिंग नहीं की। हाँ अगर वो होते भी थे तो ऑफशोर में थोड़ा उनका इंटरेस्ट रहता था, लेकिन ऑफशोर करने में आपको कंटिन्यूसली चाहिए होता है, बहुत ज्यादा वेल ड्रिल करते हैं तो कोई एक सक्सेस मिलती है आपको, उसमें सक्सेस रेशियो अगर आप देखें तो बहुत कम होता है। तो ये मेरे ख्याल में वजह हो सकती है ऑन शोर पे सिक्योरिटी का, مجھے لگتا ہے شاید اس کی وجہ سے فورن جو تھی فرم وہ زیادہ نہیں آ سکے, اور کوئی آئے بھی تو انہوں نے کولیبریشن کی لوکل ایم پیز کے ساتھ تاکہ وہ جو سیکیورٹی معاملات ہیں وہ اس کو کیٹر کر سکے. تو ابھی یہ آپ کہہ سکتے ہیں کہ اب جو انوائرمنٹ ہے, جو سچویشن ہے, وہ کافی بہتر ہو گئی ہے سیکیورٹی کے حوالے سے. نارتھ سائڈ پہ بھی ہم دیکھیں اور پاکستان میں بھی دیکھیں تو سچویشن تو وہ ایسا لگتا ہے کہ اگلے آنے والے سالوں میں ہم دیکھ سکتے ہیں کہ کچھ فورن ایم پی کمپنی پاکستان میں رکھے.
اچھا, کیا آپ یہ سمجھتے ہیں کہ چائنا کے ساتھ کچھ جوائنٹ وینچرز آئل ڈرلنگ کے سلسلے میں ہو رہے ہیں یا متوقع ہیں؟
دیکھیے, یہ ابھی اگر ہم دیکھیں تو چائنیز ابھی میرے خیال میں ابھی تک کوئی آئل سیکٹر میں زیادہ کوئی ہمیں انٹرسٹ نظر نہیں آیا. ہمیں ابھی فی الحال تو جو سی پیک کے اگر ہم حوالے سے بات کریں تو وہ دوسری پروجیکٹ ان کا زیادہ فوکس رہا ہے کہ یہاں سے ٹریڈ ہو یہاں سے. ابھی تک جو وہ عمل انڈسٹری لگانے کا اور کوئی کسی سیکٹر کو ٹیپ کرنے کی بات ہو تو ابھی تک تو سامنے نہیں آئی, تو کوئی اس میں بھی کوئی جوائنٹ وینچر ابھی تک نظر آئے تک نہیں آیا. میرے خیال میں اگر اگلے سالوں میں تھوڑا یہ ہمارا یہ کوریڈور بہتر ہو جاتا ہے سی پیک پسند اور اس میں کچھ عمل درآمد ہوتی ہے تو میرے خیال میں کچھ کمپنیز یہاں پہ فوکس کریں آ کے. لیکن مجھے ایسا لگتا ہے کہ شاید مشکل ہے. ہاں, ایک چیز ہو سکتی ہے کہ جو گورنمنٹ ابھی آج کل کوشش کر رہی ہے, میرے خیال میں آپ کو بھی پتا ہوگا کہ حکومت جو ہے ایسا سوچ رہی ہے کہ جو ہماری ان کی ڈی سی ہے اور پی سی ایل ہے اس کے گورنمنٹ کے شیئر ہیں اس کے اندر, تو وہ یہ چاہتی ہے کہ کوئی جو ڈائیورٹمنٹ ہو انہی دو کمپنیوں میں, پی سی ایل اور او جی کے فورنر کے پاس کچھ ٹیک جائے اور وہ اپنی کچھ ایکسپرٹیز جو ہے وہ اس کمپنی میں لائے. تو میرے خیال میں حکومت کا اب فوکس نظر آتا ہے کہ کسی طرح پہلے مرحلے میں یہ جو دو کمپنیز آلریڈی پبلک سیکٹر کے اندر ہیں اس میں کچھ پورشن ڈائیورٹمنٹ کی جائے, فورنر کو دیا جائے اور وہ اپنی ایکسپرٹیز یہاں لائے. اور پھر میرے خیال میں سیکنڈ مرحلے میں کچھ نئی ای این پی بھی ملک سے آئے. تو میرے خیال میں یہ اگلے دو تین سال میں ہمیں لگتا ہے کہ سچویشن جو ہے وہ بہتر نظر ہو. پر ابھی کیونکہ آئل پرائسز کافی نیچے چلی گئی تھی اس پینڈیمک کی وجہ سے, تو آپ کو پتا ہوتا ہے کہ جب آئل پرائسز بہت زیادہ نیچے چلی جا رہی ہیں تو زیادہ تر ایکسپلوریشن جو ہوتی ہے اس میں بھی سلو ڈاؤن ہو جاتا ہے کیونکہ اس کی کاسٹ زیادہ ہوتی ہے, ویلیو اتنی مل نہیں رہی ہوتی. میرے خیال میں جو یہ آگے سینیریو تھوڑا پینڈیمک بہتر ہوتا ہے تو شاید انٹرنیشنل فرمز اس کی کر دکھائیں, اور اسپیشلی آئل اینڈ گیس سیکٹر کے اندر.
پاکستان کے بارے میں کہا جاتا ہے کہ وہ بہت زیادہ منرل رچ کنٹری ہے, اس کی سوائل میں بہت زیادہ چیزیں ہیں, آئل اینڈ گیس بھی ہے. تو اب تک پاکستان اپنی انرجی کی ضروریات میں خود کفیل کیوں نہیں ہو سکا؟
دیکھیے, یہ میرے خیال میں جو ہے اوور آل پالیسی کا فقدان ہے جو میں سمجھتا ہوں, رادر دین کہ کوئی ایکسپلوریشن کا پرابلم ہے. تو میرے خیال میں تھوڑا سا پالیسی کی طرف دیکھنا چاہیے. پالیسی کی طرف دیکھنا اس لیے چاہیے کہ اگر ہم دیکھیں کہ ہمارے پاس ای این پی سیکٹر کی میں نے آپ سے بات کی تو یہاں پوٹینشیل ہے, یہاں ہماری لوکل فرم میں پوٹینشیل ہے, ہم کر سکتے ہیں. لیکن وہی والی بات ہے کہ ایک سرکولر ڈیٹ کی وجہ سے جو ہم نے دیکھا کہ جو ای این پی کمپنیز کروڈ دے رہی تھی, جو کہ ہم سمجھ رہے تھے, آپ کو بھی پتا ہے کہ 60% ہمارا جو آئل ہوتا ہے وہ امپورٹ ہوتا ہے اور 40% ہم یہاں بناتے ہیں, تو جو 40% آپ بنا رہے ہیں اس کے لیے آپ کو پیسے نہیں مل رہے. یعنی کہ آپ جو بنا رہے ہیں اور وہ ریفائنریوں کو آئل دے رہے ہیں, وہ آئل سے آپ پروڈکٹ بنا رہے ہیں, وہاں سے ریکوری نہیں مل رہی. اس طرح جو آپ گیس پروڈیوس کر رہے ہیں وہ آپ بجلی گھروں کو دے رہے ہیں, اس بجلی گھروں سے ریکوری نہیں ہوتی تو ان کو واپس پیسے نہیں ملتے. تو جب آپ کو پیسے واپس نہیں ملتے اور وہ آگے جا کے ایکومولیٹ ہوتے رہتے ہیں تو آپ کی ٹریڈنگ پہ فرق پڑتا ہے. تو اگر ہم یہ دیکھیں تو پچھلے ہم کہیں نہ کہیں پچھلے 7-8 سالوں میں کھو کے گئے. اس کا ریزن سب سے بڑا یہ تھا کہ ٹریڈنگ جو سرکولر ڈیٹ ہے وہ ایک بہت بڑا پرابلم تھا. جہاں تک آپ نے مجھ سے پہلے بھی بولا تھا کہ فورن فرم جو ہے تو اس میں ایک یہ بھی ریزن آپ کہہ سکتے ہیں کہ کیونکہ لوکل کمپنیز کو بھی پرابلم تھی کہ جتنی وہ گیس دے رہے تھے اس کا وہ سمجھ لیں کہ 20-30% اس کی جو ہے وہ پے
पेमेंट नहीं हो रही थी और 60-70% रिकवरी होती थी, तो उस रेट पे कार की फॉर्म भी कहते हैं कि भाई जब ये प्रॉब्लम है और जब ये प्रॉब्लम सॉल्व होगा तो हम यहाँ पे इन्वेस्ट करेंगे। तो मेरे ख्याल में एक पॉलिसी भुगतान रहा है कि इनकी एक ओवरऑल कोई पॉलिसी नहीं है जो कि हमारे ऑयल एंड गैस एक्सप्लोरेशन को भी देखे, साथ ही हमारी जो हमारी ऑयल नीड को भी देखे, हमारी गैस नीड को भी देखे, हमारी पावर जनरेशन को भी नहीं देखे, और उसके ऊपर ये भी देखे कि पैसे की पेमेंट की रिकवरी कैसे। अगर ये सारा सिस्टम स्मूथ चलता है तो मुझे कोई डाउट नहीं कि पाकिस्तान पर इतना पोटेंशियल है कि हम उसको टैप कर सकते हैं। अब मजे की बात आपको मैं बताऊं कि हर में कोयले की जो दरियाफ्त है, मिनरल बहुत है, वो उस पर माइनिंग भी हो रही है, वहां पे पावर प्लांट भी लगे, पर जिस रफ्तार से वो होना चाहिए था वो नहीं हो सकता। उसका सबसे बड़ी एक और मसला था कि वहां पे एक सपोर्ट नहीं है, क्यों समझने कि वहां पे जो कोयला एक्सप्लोर होता है, माइन होता है, फिर वहां से हम ट्रांसपोर्ट नहीं कर सकते, वहां पे कोई रेलवे नेटवर्क नहीं है, क्योंकि वहां से जब आप कोयला निकालते हैं या तो आप उधर ही यूज कर ले तो ठीक है, अगर आपने उसको अप कंट्री करते हैं तो आपको जो है वहां पे मॉइस्चर कंटेंट आ जाते हैं, ठीक है। तो आपकी सही प्लानिंग नहीं है, आपकी डेवलपमेंट उस जगह की नहीं हुई, कोई रोड नेटवर्क, कोई ट्रांसपोर्टेशन का वो नहीं। तो मैं ही समझता हूँ बहुत सारी चीजों की बुनियाद जो है वो पॉलिसी के ऊपर है। अगर पॉलिसी को हुकूमत एनर्जी के ऊपर एक लॉन्ग टर्म पॉलिसी लाए तो मेरे ख्याल में एक बहुत ज्यादा एक इफेक्टिव हो सकता है, और आगे जाके हम देख सकते हैं कि पाकिस्तान की जो रिलायंस है इंडिजिनस रिसोर्सेज पे वो बढ़े।
अच्छा, एक ऐसे दौर में जबकि अब इलेक्ट्रिक कार्स आ रही हैं और जो मुतबादिल तवानाई है वो लाई जा रही है मार्केट में, क्या आप समझते हैं कि ऑयल और गैस की अहमियत कम हो जाएगी? अब
देखिए मेरे ख्याल में ये बहुत दूरक है अभी फिलहाल, क्योंकि मुझे जहां तक याद है कि कुछ 10-12 साल पहले एक और चीज आई थी जिसको हम कहते हैं, आप यूं समझ लें कि ये जो फ्यूल होता है बायोफ्यूल, इसके ऊपर भी बहुत ज्यादा हुई थी कि किसी तरह से बायोफ्यूल्स के ऊपर गाड़ियां चलनी और बहुत, लेकिन वो भी बहुत सारी कंपनी थी जिन्होंने पायलट प्रोजेक्ट शुरू किया, उसमें ये कहा था कि जी उसमें जो है इथेनॉल से गाड़ियां उसमें कुछ मिक्स होगा, पेट्रोल और इथेनॉल का मिक्सचर होगा, लेकिन वो हुआ ये कि वो एक कुछ ही अच्छे रहा लेकिन वो सक्सेसफुल नहीं रहा, क्योंकि यहाँ पे वो उस तरह की जो गाड़ियां थी मैन्युफैक्चर नहीं होती थी, तो वो इस तरह से रद्दी हो गया। अभी भी मेरे ख्याल में उसकी कोई खास जहाँ में कोई पॉलिसी नहीं है और वो एक तरह से फेड अवे हो गया। मेरे ख्याल में इसी तरह इलेक्ट्रिक में है, अभी तक जो हुकूमत कह तो रही है कि कोई पॉलिसी ला रही है, आगे ऑटो की जो पॉलिसी ला रही है लोग उसमें बात कर रहे हैं कि शायद इलेक्ट्रिक व्हीकल की, तो लेकिन मुझे ऐसा लगता है कि शुरू में वो इसी तरह की पॉलिसी होगी कि जो भी इलेक्ट्रिक व्हीकल इंपोर्ट करेगा तो उस पर ड्यूटी एग्जेंप्शन होगी, ताकि एक तरह से पहले सबसे पहले फेज में ये होता है कि आप उसकी एक्सेप्टेबिलिटी देखते हैं क्या वो एक्सेप्टेबल है और वो आगे जाके लार्ज प्रोडक्शन हो सके उसकी और कोई उसके अंदर इन्वेस्टमेंट करे। तो मुझे ऐसा लगता है कि वो तकरीबन वो अगर आप जो सोच रहे हैं वो 8-10 ईयर्स डाउन द रोड कुछ एक हो सकता है, लेकिन वो भी मुझे ऐसा लगता है कि कुछ बहुत ही कम परसेंटेज होगी वही की जो शिफ्ट हो, लेकिन फिलहाल मुझे ऐसा लगता है कि रिलायंस पाकिस्तान की जो रोड फ्यूल्स है वो बेसिकली पेट्रोल और डीजल पे रिलायंस है। मेरे ख्याल में डीजल मेन ट्रांसपोर्टेशन है, हो सकता है कि शायद गैसोलीन में कुछ हो, लेकिन हमारा जो प्रोपोर्शन देखें तो हमारी जो फ्यूल है मार्केट तो आधी डीजल और आधी पेट्रोल है। ये एक जमाने में डीजल ज्यादा होता था, अब वो कम हो गया और गैसोलीन की डिमांड बहुत ज्यादा बढ़ गई बाइक के हवाले से। तो मुझे ऐसा लगता है कि वो थोड़ी सी पॉलिसी मुश्किल है। हाँ, ये हो सकता है कि बाइक्स में कुछ हो, इलेक्ट्रिक बाइक्स वगैरह हो सकती है, क्योंकि हमारी जो पेट्रोल की जो डिमांड है वो तकरीबन अगर आप देखें तो 60-70% ऑफ जो डिमांड है वो बाइक से आती है, जो बाइक पे फ्यूल है, तो वो एक शिफ्ट हो सकता है कि अगर आगे जाके इलेक्ट्रिक बाइक का कुछ जमाना आया उसमें उन्होंने पॉलिसी में कुछ करेंगे इलेक्ट्रिक बाइक को, तो मेरा ख्याल उस एंड हो सकता है। बट ये जो फोर व्हील्स में या दूसरी जो है पैसेंजर कार है मुझे ऐसा लगता है शायद मुश्किल हो, तो ये एक हो सकता है आगे जाके, लेकिन ये भी मेरे ख्याल में अभी इसको भी कोई टाइम लगेगा।
شکریہ فرحان محمود صاحب. اور سہیل بھٹی صاحب یہ بتائیے کہ او جی ڈی سی نے بلوچستان میں جس نئی آئل اینڈ گیس فیلڈ کا اعلان کیا ہے اس کے بارے میں آپ کیا سمجھتے ہیں کہ پاکستان کو اس سے کتنا فائدہ ہوگا؟
جی یہ معاملہ یہ ہے کہ جو پاکستان کو چونکہ توانائی بحران کا سامنا ہے, بجلی کا مسئلہ تو ہم حل کر چکے پاور پلانٹ جنریشن سائڈ کے اوپر, لیکن جو ہمارے ہاں گیس کی ریکوائرمنٹ ہے بالخصوص انڈیجنس گیس کی وہ بہت بڑا مسئلہ بنا ہوا ہے. ڈیمانڈ مسلسل ہماری بڑھ رہی ہے اور ونٹر سیزن میں جا کے جو ہمارا شارٹ فال ہے وہ 4 بلین کیوبک فٹ کا ہو جاتا ہے ایک اندازے کے مطابق. تو اس مقصد سے نمٹنے کے لیے ماضی کی حکومت نے ایل این جی ٹرمینل لگائے, 2 LNG ٹرمینل آپریشنل ہے. موجودہ حکومت نے 2 LNG ٹرمینل لگانے کا فیصلہ کیا, وہ پائپ لائن میں ہے پرائیویٹ سیکٹر کی جانب سے. لیکن اس کے ساتھ ساتھ حکومت بہت فوکس کر رہی ہے کہ ہم انڈیجنس ریسورسز کو بھی فلی یوٹیلائز کریں, لوکل جو ہماری پروڈکشن ہے اس کو بڑھانے کے لیے ہم ایفرٹس کریں. لیکن کافی سارے پرابلمز ہیں, جو فورن ای این پی کمپنیز تھی ایکسپلوریشن پروڈکشن کمپنیز وہ تو جا چکی ہیں, 2 ہی کمپنی صرف رہ گئی ہیں. اب جو ہماری اسٹیٹ ٹاؤن ہے او جی ڈی سی ایل سب سے بڑی کمپنی ہے, اس کے بعد ہماری پیٹرولیم ہے اور پی پی ایل. اب حکومت کا کافی ان کے اوپر رلائے ہے کہ ان کے ذریعے سے کاربن پروڈکشن ہے, ہائیڈرو کاربن اس کو بڑھایا جائے. اور اس مقصد کے لیے بلوچستان ایک بڑا پوٹینشیل ایریا رہا ہے, رسکی بھی بہت زیادہ ہے, لیکن حکومت نے اسپیشل انسینٹیو بھی دیے ہوئے ہیں. ماڑی پٹرولیم وہاں بڑا اگریسولی کام کر رہی ہے, اگرچہ کہ اس سال ماڑی پٹرولیم کے قافلے کے اوپر حملے بھی ہوئے, وہاں پر کچھ سیکورٹی فورسز کی شہادتیں بھی ہوئی, لیکن اس کے باوجود بلاکس پر کام جاری ہے. او جی ڈی سی ایل نے بھی حکومت کی اسی ویژن کے مطابق اگریسولی کام شروع کیا ہوا ہے, اور اس سال ان کا جو ٹارگٹ ہے وہ غالباً کوئی 35 سے 35 بلاک جو ہے وہ ان کا ارادہ ہے ڈرل کرنے کا. اور بلوچستان کو انہوں نے وہ کیا ہے, ایفرٹ شروع کی ہوئی ہے. اس کے ساتھ ساتھ حکومت نے ایک اسپیشل زون بھی ایک ایلوکیٹ کیا ہے, اسپیشل انسینٹیو ہوگا وہاں کے لیے, جو کہ ایران بلوچستان کا جو بارڈر ایریا ہے اور اس کے ساتھ خیبر پختونخوا اور افغانستان کا جو بارڈر ایریا ہے, اس ایریاز کے اندر بھی گیس کی آئل اینڈ گیس کی پروڈکشن کے لیے حکومت نے اسپیشل انسینٹیو دیے ہیں. اس لیے کہ یہ بہت ہارڈ ایریاز ہیں, یہاں پہ اٹیکس ہوتے ہیں, یہاں پہ کوئی فورن کمپنی جانے کو تیار نہیں ہوتی. او جی ڈی سی ایل اور پیپل ہی ان بلاکس کے اندر جا کر کام کرنے کی کوشش کر رہی ہے. تو او جی ڈی سی ایل نے اپنے پلان کے مطابق وہاں پر کام جاری رکھے ہوئے ہیں, اور اس سے پہلے بھی او جی ڈی سی ایل کی وہاں پر کافی بڑی پروڈکشن ہے بالخصوص اس فیلڈ کے اندر. اور جو مختلف جیولوجیکل سروے ہوئے ان ایریاز کے, وہاں پر پوٹینشیل بتایا جاتا ہے ماڑی پیٹرولیم اور او جی ڈی سی ایل کی. یہ کوشش ہے کہ یہاں سے کوئی بڑی ڈسکوری کی جائے جو پاکستان کی توانائی کی بڑھتی ہوئی طلب, جو کہ اب امپورٹڈ ہمارے ریسورسز پر شفٹ ہو رہی ہے, اس کو کم سے کم امپورٹڈ پر انحصار کرنا پڑے اور ہم میکسیمم لوکل پروڈکشن کو یوٹیلائز کر سکتے.
تو ابھی ریسنٹلی کوئی ڈسکوریز ہوئی ہیں؟
جی انہوں نے او جی ڈی سی ایل کی جانب سے اناؤنس کی گئی ہیں, لیکن یہ چھوٹی ڈسکوری ہیں جس کو او جی ڈی سی ایل کی کمرشل پوائنٹ آف ویو سے اور جو ملک کی ضرورت کے مطابق ہے وہ نہیں ہے, لیکن ایٹ لیسٹ ہیلدی سائن ہے کہ ان کو فالو کرتے ہوئے او جی ڈی سی ایل کو بڑی ڈسکوری کرنے کی کوشش کرے گا, جس سے او جی ڈی سی ایل کو بھی بینیفٹ مل سکے اور ملک اور قوم کو بھی.
پاکستان میں آئل کی ٹوٹل ضروریات کتنی ہیں؟
پاکستان میں جو آئل کی اگر ہم بات کریں, تقریباً ہم اپنی جو 40% جو ریکوائرمنٹ ہے وہ اپنی آئل ریفائنریز کے ذریعے سے پوری کرتے ہیں, جس کے اندر تقریباً ایک وقت میں ہم نے 1 لاکھ جو بیرل یومی ہے لوکل, ہم نے 1 کروڑ کی پروڈکشن کی تھی, لیکن اب وہ بدقسمتی سے کہ ڈیو ٹو ڈیفرنٹ ریزن کوئی 70 سے 80 ہزار کے لگ بھگ پر بیرل پر ڈے ہے. لیکن اگر ہم اسپیشلی بات کریں ریفائنڈ پروڈکٹس کی, جس کے اندر ہائی اسپیڈ ڈیزل ہے, جس کے اندر پیٹرول ہے, تو اس اندازے سے دیکھیں تو تقریباً کوئی 6 سے 6.5 لاکھ ٹن ہماری جو منتھلی پروڈکشن جو ہماری ڈیمانڈ ہے وہ ڈیزل کی ہے, اور 4.5 سے 5 لاکھ ٹن جو ہماری ڈیمانڈ ہے وہ پیٹرول کی ہے.
دوسرے یہ بتائیے مجھے ایک اور بات کہ یہ ماری کمپنی جو ہے یہ پاکستان کی اون ہے؟
جی بالکل, یہ پاکستان کی 100% پاکستان کی کمپنی ہے. پہلے اس کے اندر جو 40% تقریباً جو میرے ایک اندازے کے مطابق رفلی اندازے کے مطابق اس کے اندر وفاقی حکومت ہے, اور پھر فوجی فاؤنڈیشن ہے, اور کچھ پرائیویٹ شیئر ہولڈر ہیں. تو فل فلیج یہ ایک پاکستان کی کمپنی ہے.
ابھی کوئی مطلب امید نظر آتی ہے کہ فوری طور پر بلوچستان میں جو ڈریلنگ کر رہے ہیں اس میں کوئی کامیابی ہوگی؟
وہاں پہ پوٹینشیل بہت زیادہ ہے, اور جس طریقے سے ایفرٹس کی جا رہی ہیں میرے اندازے کے مطابق اور معلومات کے مطابق, اگر کوئی بڑی سیکیورٹی ہرڈل نہ آئی اور آپریشن سموتھلی چلتا رہا, تو رما والی سال کے دوران یہ ایکسپیکٹڈ ہے کہ بلوچستان سے باڑی پیٹرولیم یا او جی ڈی سی ایل یا ان کے اپنے ڈفرنٹ جوائنٹ وینچرز بھی لیکن لیڈنگ یہی ہے باڑی پیٹرولیم اور او جی ڈی سی ایل کو ایک اچھی ڈسکوری کر سکتے ہیں جس طریقے سے ان کی ایفرٹس ہیں جس طرح کی وہاں پوٹینشیل ہے اور لیکن یہ ڈیپینڈ کرتا ہے سارے سیکورٹی سچویشن کے اوپر اور اس کے ساتھ ساتھ لا اینڈ آرڈر پر.
شکریہ سہیل بٹی صاحب. اور سامعین کے ساتھ ہی ہمارا آج کا پروگرام ختم ہوتا ہے. اپنے میزبان قمر عباس جعفری کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت